तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
एसपीएस, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्ते श्रोताबिन्द, स्वागत छ एसपिएस रेडियोको नेपाली कार्यक्रममा। मेरो नाम कृष्ण पोखरेल। आज बिहिबार फागुन 19 गते अर्थात् मार्च 3 तारिक 2022 को कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अनि अभिवादन गर्दछौँ। आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौँ। एसपिएस नेपाली गुरुङ्गाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमि का परम्परागत मालिकहरूलाई पनि स्वीकार गर्छौँ, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। आशा छ कार्यक्रमलाई पुरा सुनेर हामीलाई साथ दिनुहुन्छ होला भन्ने। अब आजको कार्यक्रममा प्रस्तुत हुने विषयवस्तुतर्फ ध्यान दिउँ। श्रोताबिन्द, केही दिन यता निरन्तरको वर्षाका कारण ब्रिस्बेन र न्यू साउथ वेल्सका तटीय क्षेत्रमा बाढी आएको छ, जसको प्रभावका कारण लाखौँ मानिसहरू घर छाडेर अन्यत्र सुरक्षित स्थानमा बस्नुपर्ने अवस्थाको सृजना भएको छ। आज हामीले न्यू साउथ वेल्सको उत्तरपूर्वी क्षेत्र लिस्बनमा बसोबास गरिरहेका नेपाली समुदाय प्रभावित बनेको विषयलाई प्रस्तुत गर्नेछौँ। यसै प्रसङ्गलाई जोडेर एनआरएनए अस्ट्रेलियाको सहयोगका लागि गरिरहेको कदमका बारेमा पनि चर्चा गर्नेछौँ। यो सँगै युक्रेनमा जारी रुसी सेनाको आक्रमण र त्यहाँ फँसिरहेका नेपालीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पनि कुरा गर्नेछौँ। यसै प्रसङ्गमा जोडेर युक्रेनको समर्थनमा रहेका मुलुकहरूलाई सम्भावित साइबर हमला हुन सक्ने भन्ने हल्लाका बीच अस्ट्रेलियन कम्पनीहरूलाई पनि आफ्नो सुरक्षामा विशेष ध्यान दिन गरिएको अनुरोधका विषयमा पनि कुराकानी गर्नेछौँ। यसबाहेक समयले साथ दिए साय आयोगले एज केयरका क्षेत्रमा दिएको सुझावहरूको कार्यान्वयन नभएको भन्ने विषयमा आएका गुनासाहरू सम्बन्धी एक रिपोर्ट पनि प्रस्तुत हुनेछ। यसबाहेक गीत सङ्गीत त छँदैछ। कार्यक्रमका विषयवस्तु वा कार्यक्रमकै बारेमा सल्लाह सुझाव छन् भने चाहिँ हामीलाई एसएमएस गर्न सक्नुहुनेछ। त्यसका लागि 0429996263 हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ र तपाईँले पठाएका एसएमएसहरू हामीले कार्यक्रम अवधिमा पढेर पनि सुनाउनेछौँ। अब भने गत हप्ता प्रस्तुत भएको विषयतर्फ लागौँ। मार्च महिनाभर पपुवा न्यू गिनीमा रहेको कोकोडा ट्र्याकमा 3 96 किलोमिटरको यात्रा तय गर्ने चुनौती मार्च अन विथ सोल्जर अनमा नेपाली पृष्ठभूमिका किरण गुरुङले सहभागिता जनाउँदै गरेको बारेमा हामीले एउटा सामग्री गत हप्ता प्रस्तुत गरेका थियौँ। मार्च 1 सुरु भएको र 31 तारिकसम्म सञ्चालन हुने मार्च अन च्यालेन्जका बारेमा किरण गुरुङसँग गत हप्ता गरिएको कुराकानीको यो छोटो अंश अहिले प्रस्तुत गर्दैछौँ।
मार्च अन च्यालेन्ज देख्ने बित्तिकै मलाई चाहिँ त्यो अटोमेटिकली त्यो कुनै सोच्दैन आयो कि यो चाहिँ म गर्छु भने चाहिँ अटोमेटिकली आयो मनमा एज अ गोर्खालीको नाता अनि प्लस हामी गोर्खाली र यो एनजेक अस्ट्रेलिया न्युजिल्यान्डको चाहिँ हाम्रो इतिहास चाहिँ अब गेलेपली फर्स्ट वर्ल्ड वर गेलेपलीदेखिको छ अनि गर्दाखेरि एज अब अहिले चाहिँ एज अ अस्ट्रेलियन सिटिजन अनि प्लस एउटा एक्स गोर्खालीको नाताले यो च्यालेन्ज लिन चाहिँ मलाई त्यो कुनै अटोमेटिक जस्तो भयो भनौँ न। मार्च अन चाहिँ उनीहरूले मार्च अन अनि त्यो नाम चाहिँ मार्च महिनामा हुने भएको कारणले यसले मार्च अन राखेको रहेछ अनि मार्च अन चाहिँ अब 1 कुदे पनि मार्च गरे पनि जसरी गरे पनि 96 किलोमिटर जुन चाहिँ कोकोडा ट्र्याक।
र सहकर्मी सुनिता पोखरेलले किरण गुरुङसँग गरेको यो कुराकानी हाम्रो वेबसाइटमा पनि उपलब्ध छ। त्यसको लागि www.sbs.com.au/नेपालीमा जानुपर्ने हुनेछ। र श्रोताबिन, लगातारको वर्षापछि न्यू साउथ वेल्सका करिब 500,000 मानिसहरूलाई सुरक्षित स्थानतर्फ सर्नका लागि सरकारले आदेश दिएको छ। वर्षा केही दिन अझै जारी रहने भएकाले न्यू साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले मौसममा सुधार हुनु अघि अझै केही समय बिग्रदो अवस्था रहने बताएका छन्। राज्यको होक्सबरी, नेपियन र जर्जेस रिभर क्षेत्रमा रहेका मेनाङ्गिल, नर्थ रिचमन्ड, पेनरिथ र विन्जर क्षेत्रहरू बढी प्रभावित हुन सक्ने बताइएको छ। यसैबीच न्यू साउथ वेल्सको उत्तर पूर्वी क्षेत्र लिजबनमा बसोबास गरिरहेका नेपाली समुदाय पनि बाढीबाट प्रभावित बनेका छन्। निरन्तरको पानीका कारण त्यहाँ बसोबास गर्ने करिब 3 दर्जन नेपाली समुदाय प्रभावित बनेको त्यहाँ बसोबास गरिरहेका नेपालीहरूले एसपिएससँगको कुराकानीका क्रममा बताएका छन्। हाल अवस्था केही सुध्रिएको भए पनि पानी घरभित्र छिरेकाले बस्न लायक नरहेको पनि उनीहरूले बताएका छन्। कतिपयले आफ्ना महत्त्वपूर्ण कागजात नै पानीमा भिजेर नष्ट भएको पनि बताए। हामीले त्यहाँ बसोबास गर्दै आइरहेकी अस्मिता गुरुङसँग पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको छौँ। सुनौ अस्मिता गुरुङसँग गरिएको कुराकानीको यो छोटो अंश।
म चाहिँ अस्मिता गुरुङ, म चाहिँ अहिले लिजमोरमा छौँ। हाम्रो अवस्था चाहिँ नाजुक नै छ, स्टिल नाजुक नै छौँ हामीहरू। अब घरबार विहीन, अब खाना साना कपडा अब केही पनि छैन हामीसँग। हामीहरू चाहिँ अहिले जस नेपाली साथीहरूसँग बसिरहेको छौँ, 10-15 जना एउटै ठाउँमा मिलेर बसिरहेको छौँ।
अनि कति दिन भयो यो जस्तो पानी आएको? त लगभग 8-10 दिनै भइसक्यो। तपाईँहरू चाहिँ प्रभावित भएर तपाईँहरूको घरमा पानी पसेको अथवा चाहिँ तपाईँहरू घरबाट बाहिर निस्केर अन्य ठाउँमा गएर शरण लिनुपर्ने अवस्था आएको चाहिँ कति भयो?
3 दिन भयो। हामी 3 दिन भयो साथीहरूकोमा बसिरहेको।
अनि त्यहाँको सरकारी भनौँ न राज्य स्तरबाट तपाईँहरूलाई कस्तो खालको सहयोग भइरहेछ?
उहाँहरूले अब क्लोथहरू फुडहरू चाहिँ प्रोभाइड गरिरहेको छ।
अनि कति जतिको सङ्ख्यामा त्यहाँ मान्छेहरू भने मतलब तपाईँहरू अब हाम्रो नेपाली समुदायको मान्छेहरू चाहिँ कति जतिको सङ्ख्यामा प्रभावित भएको छ र भनौँ न समग्र अब अस्ट्रेलियाली समुदाय चाहिँ कतिको प्रभावित भएको छ, कति जति घरमा त्यसरी पानी पसेर अब भनौँ न अन्यत्र शरण लिनुपर्ने अवस्था आएको छ?
हामी लगभग 3 दर्जन नेपालीहरू छन्। अनि घर चाहिँ अब गेस्ट 10-15 घर
सबैको अवस्था त्यस्तै छ कि?
सबै नेपालीहरू, हजुर सबैको त्यही हो। जम्मा 2-3 जना घरको नेपालीहरू चाहिँ बाहिर हुनुहुन्छ लिजमोरदेखि, जुन चाहिँ फ्लड एरियादेखि बाहिर। अनि हामी चाहिँ उहाँहरूकै शरणमा आएको छौँ अहिले।
अनि जस्तो एनआरएनएबाट त्यहाँको अब कमिटी पनि होला, त्यहाँबाट चाहिँ तपाईँहरूलाई कस्तो खालको सहयोगको प्रतिबद्धता आएको छ, के गर्छु भन्नुभएको छ?
हाम्रो त्यस्तो अहिलेसम्म चाहिँ केही भएको छैन, केही हेल्पहरू आएको छैन अहिलेसम्म। कलहरू फोन कलहरू चाहिँ गरिरहनु भएको थियो हजुर, सपोर्ट गर्छु भनेर भन्नुभएको थियो।
अनि अब कहिलेसम्म अब त्यो पानीको भाव त उस्तै होला, अब कहिलेसम्ममा चाहिँ तपाईँहरू आफ्नो घर फर्किन सक्ने जस्तो छ सम्भावना?
हजुर अब त्यसको चाहिँ पानी चाहिँ अहिले चाहिँ घटेको छन्, 3 दिनमा बल्ल घट्यो पानी। अनि पानी घटे पनि हामी चाहिँ गएको थिएँ जस घुँडाभन्दा मुनि थियो पानी, हामी हिँड्दै गयौँ घरहरू हेर्न जाँदाखेरि हेर्दाखेरि अब बस्ने सिचुएसनै छैन, अब सबै नष्ट भइसक्यो, त्यो लुगादेखि लिएर सबै कुराहरू। अब त्यहाँ घरमा अब बस्ने कन्डिसनै छैन। अनि अहिले लिजमोरभरि कहीँ पनि कोठाहरू पनि छैन, सबै एकदम प्यानिक। अनि काठको घरहरूमा अनि अहिले रेनोभेसन गर्न फेरि टाइम लाग्छ। हामी जस्तै अब 1 महिना अथवा 1.5 महिना 2 महिना कति लाग्छ, अझै घरमा ब्याग हुने सिचुएसन चाहिँ छैन।
त्यहाँको सामग्रीहरू अब तपाईँको कति सम्पत्तिहरू थियो होला भने मतलब अब किताबहरू आफ्ना सर्टिफिकेटहरू कतिको त पासपोर्टै पनि पानीले भिजायो भन्नुभएको छ, तपाईँहरूको चाहिँ कस्तो छ स्थिति त्यहाँ?
हामी म लगायत मेरो साथीहरूको चाहिँ पासपोर्ट अब सर्टिफिकेटहरू अनि फोनदेखि लिएर इलेक्ट्रोनिक अब ल्यापटपहरूदेखि लिएर अब सबै कुरा नै नष्ट भइसक्यो, स्पेसली कारहरू भन्नु है गाडी। अब यता त अब रिजनल ठाउँमा अब विदाउट गाडी अब सर्भाइभ गर्न गाह्रो हुन्छ, कामको लागि धेरै ट्राभल गर्नुपर्ने हुन्छ, जस्तो गाडीहरू सबैको म्याक्सिममको डुबानमा पर्यो अनि अब त्यो ट्राभल गर्न गाह्रो छ।
श्रोताबिन्दु उनी थिइन् पाडीबाट प्रभावित अस्मिता गुरुङ हामीसँग कुराकानी गर्दै। र यसै विषयमा एनआरएनए अस्ट्रेलियाले चाहिँ कस्तो समन्वय गरिरहेको छ त भनेर हामीले एनआरएनका कोषाध्यक्ष एवं यस विषयमा समन्वय गरिरहेका अनिल पोखरेलसँग कुरा गरेका थियौँ। उहाँसँग गरिएको कुराकानीको यो छोटो अंश प्रस्तुत गर्दैछौँ।
अविरल वर्षा भनौँ विगतका केही दिनहरूदेखि गर्दा अस्ट्रेलियाको इस्ट कोस्टमा जुन बाढी आएको समस्या छ त्यसले ब्रोडर कम्युनिटीलाई नै विशेष गरी क्विन्सल्यान्ड अनि साउथ वेल्स कम्युनिटीलाई इफेक्ट गर्दै गर्दा पनि हामीलाई चाहिँ नेपाली कम्युनिटीबाट विशेष गरी नर्दर्न न्यू साउथ वेल्स र लिजमोरबाट चाहिँ कन्ट्याक्ट भएको थियो। म आफैले पनि त्यहाँका एफेक्टेड भाइहरू साथीहरूसँग मैले आफै पर्सनली कुरा गर्न पाएको थिएँ र उहाँहरूको एक्सपेक्टेसन चाहिँ अहिले तत्काल रूपमा केही टेम्पोररी एसिस्टेन्स के हुनसक्छ, विशेष गरी अकोमोडेसनका कुराहरूमा, किनभने अहिले आफूले बस्ने गरेको ठाउँहरू सम्पूर्ण रूपमा पानी छिरेर सबै कुरा एफेक्टेड भएको, र अहिले उहाँहरू 2 बेडरुममा 10-15 जनासम्म त्यसरी टेम्पोररी बस्नु परेको स्थिति छ। उहाँहरूले त्यो गुनासो गर्दै हुनुहुन्थ्यो, हुन त त्यहाँ लोकल अथोरिटिजहरूले पनि सहयोग गर्दै गरेको उहाँहरूले जानकारी गराउनु भएको थियो, र अब एनआरएनए अस्ट्रेलिया अथवा घर आवासीय डिएसपीवाला कम्युनिटी के सहयोग गर्न सक्छ भनेर उहाँहरूको एक्सपेक्टेसन चाहिँ छ। यो विषयमा मैले हाम्रो टिममा पनि कुराहरू राखेको छु, र आजबाट नै घर आवासीय नेपाली सङ्घले हाम्रा यी एफेक्टेड दाजुभाइ दिदीबहिनीहरूलाई, क्विन्सल्यान्ड अनि साउथ वेल्समा रहनुभएको दाजुभाइ दिदीबहिनीहरूलाई सहयोगार्थ फन्ड रेजिङ क्याम्पेन पनि रेज गरेको छ। एनआरएनए अस्ट्रेलिया आफैले डिजास्टर रिलिफ फन्डबाट पनि एउटा सिड मनीको रूपमा केही रकम पनि यसमा कन्ट्रिब्युट गरेको छ, त्यो $10,000 हो, र हामीले गोफन्ड कम्युनिटीलाई पनि पार्टिसिपेट गराउनुपर्छ यो कजको लागि भनेर ब्रोडर नेसनल वाइड गोफन्ड क्याम्पेनमा पनि गएका छौँ। मेरो पर्सनली उहाँहरू जो एफेक्टेड हुनुहुन्छ उहाँहरूसँग गफ हुँदा चाहिँ आफूलाई लजिङ फुडिङ एकोमोडेसनको समस्या त छ नै, त्यो बाहेक पनि वर्षौँदेखि दुःख गरेर पढिएका एकाडेमिक सर्टिफिकेट्सहरू, आफ्ना पासपोर्ट, भिजाका डकुमेन्टहरू, सेन्सिटिभ इन्फर्मेसनहरू पनि पानीको डुबानमा परेर नष्ट भएको कुराले चाहिँ उहाँलाई अलिकति एकदमै चिन्ता, उहाँलाई चिन्तित बनाउनु बनिएको स्थिति चाहिँ मैले पाएको छु। तर अब हामीले आफ्नो क्षमता, आफ्नो रिजोर्सेसले बाहेकसँग सहयोग गर्ने, र सहयोगको लागि कहाँ जानुपर्छ, यहाँका अथोरिटिजहरूका नम्बरहरू के हुन्, यसले ल्याउने मेन्टल हेल्थका इस्युजहरूलाई पनि कसरी डिल गर्न सकिन्छ भनेर ब्रोडर वेमा हामीले आफूसँग लिमिटेड रिजोर्सेस हुँदा हुँदै पनि सही रिजोर्सेस भएको ठाउँमा चाहिँ उहाँहरूलाई गाइड गर्ने, त्यहाँसम्म पुग्न अप्रोच गराउने, र यस्तै फोन कल्सहरू माध्यमबाट यो दुःखद क्षणमा तपाईँहरूसँगै हामी छौँ है भनेर एउटा फिल गराउने
जस्तो उहाँहरूको अवस्था चाहिँ अहिले चाहिँ नि अब भनौँ न, मैले पनि केही चाहिँ प्रभावित मान्छेहरूसँग कुरा गरेको थिएँ, अहिले चाहिँ पानी चाहिँ केही हदसम्म कम भएको अवस्था छ, तर घरमा फर्किने अवस्था चाहिँ छैन, अझै पनि बस्न लायक चाहिँ भइसकेको छैन भन्ने जस्तो पनि कुरा गर्नुभयो। अनि अब यो भनौँ न प्रक्रियागत हिसाबले सरकारले त आफ्नो तर्फबाट सहयोग गर्छ नै, गरिरहेको पनि छ, तपाईँहरूको तर्फबाट चाहिँ उहाँहरूलाई पुनर्स्थापना गराउन अथवा फेरि घर फर्कने वातावरण बनाउनको लागि चाहिँ अब तत्कालमै केही त्यस्तो अब योजनाहरू छ कि?
हामीलाई चाहिँ यो भर्खर हिजो साँझ मात्र यो कुराहरूको रिपोर्ट हुन थाल्यो होइन, त्यसपछि हामीले एक लेभलमा टिममा सल्लाह गर्दाखेरि हाम्रो पहिलो रेस्पोन्स भनेको चाहिँ खाने बस्ने नै हुन्छ। हामीले त्यहीँ रहनुभएका अरू कम्युनिटीहरूसँग गाह्रो साह्रो पर्दै गर्दा पनि मिलेर बस्ने भनेको नेपाली संस्कार कल्चरको कुराहरू हो, त्यो बाटोमा त्यहाँ अरू त्यही एरियामा पनि अलि लेस एफेक्टेड भएका एरियाजहरू जहाँ गएर सेयर गर्न मिल्छ त्यहाँ सेयर गर्न गराउनको लागि हामीले लिएज गर्ने प्रयास गरिरहेका छौँ। तपाईँले भने जस्तै लङ टर्ममा त अब पछि जब पानीको तह घट्छ त्यसपछि क्लिनअपका कामहरू अथोरिटीले, यहाँका लोकल गभर्मेन्ट अथोरिटिजहरूले नै काम गर्ने कुराहरू छ, र त्यस विषयमा पनि हामीले घर आवासीय नेपाली सङ्घले चाहिँ हामी यो कुरा बिहाइन्ड द सिन प्रक्रियागत रूपमा हामीले हाम्रो भलन्टियरहरू लगेर पनि केही ठाउँहरूमा सहयोग गर्न सकिन्छ भने, नट ओन्ली नेपाली कम्युनिटी, यहाँको ब्रोडर कम्युनिटी जसलाई हामीले आफ्नो घर मानेर बसेका छौँ त्यो कम्युनिटीमा पनि सहयोग गर्नुपर्छ, भ्यालु एड गर्नुपर्छ भन्ने लेभलमा पनि हामीले तयारी चाहिँ गर्दैछौँ बिहाइन्ड द सिन।
हजुर, अब यही कुरा तपाईँले अघि पनि भन्नुभयो, जस्तो कतिपयले चाहिँ आफ्नो महत्त्वपूर्ण सर्टिफिकेटहरू जस्तो पासपोर्टहरू पनि पानीका कारणले गर्दाखेरि अब बिग्रिएको होइन, डुबानमा परेको जस्तो पनि कुरा गर्नुभएको छ। अब यो चिजहरू अब लाई भनौँ न यसको व्यवस्थापन गर्नलाई अब यहाँको दूतावाससँग सम्पर्क गरेर, अब कागजात भनेको त महत्त्वपूर्ण कुरा नै भयो होइन, यो को यसको रिप्लेसमेन्टको लागि पनि केही सहयोगहरू पुऱ्याउने कि कोअर्डिनेसन गर्नुहुन्छ कि कस्तो हुन्छ?
निश्चय नै हामीलाई जसले रिपोर्ट गर्नुभएको छ उहाँहरूलाई हामीले आधिकारिक रूपमा इमेल गर्नु पनि भनेका छौँ, त्यो इमेल भइसकेपछि हामीले त्यो इमेलका आधारमा यहाँ हाम्रो क्यानबेरा स्थित राजदूतावासमा यस्तो यस्तो किसिमको समस्याहरू आएका, र यसरी नेपाली मूलका मान्छेहरूले आफ्नो पासपोर्ट, आफ्ना इम्पोर्टेन्ट कागजातहरू, सेन्सिटिभ इन्फर्मेसन भएका कागजातहरू चाहिँ यो बाढीको कारणले नष्ट भएको हुँदा के कस्ता प्रक्रियाहरू पुर्याउनु पर्ने हुन्छ त्यो गरेर उहाँहरूलाई सहयोग गर्नुपर्ने, ती डकुमेन्टहरू रिट्रिभ गर्नलाई चाहिँ के गर्नुपर्छ भन्ने कुरामा हामी समन्वय गर्छौँ, त्यो हाम्रो एज अ पार्ट अफ प्लान पनि हो उहाँहरूको रिहेबिलिटेसन सपोर्ट प्रोसेसका लागि।
र श्रोताबिन्द, लिस्बनका बाढी प्रभावित र एनआरएनएका तर्फबाट अनिल पोखरेलसँग गरिएको यो कुराकानी तपाईँले हाम्रो वेबसाइटमा पनि पाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो वेबसाइट www.sbs.com.au/nepalima जानुपर्ने हुन्छ। अहिलेलाई भने पालो भएको छ एउटा छोटो ब्रेकको।
पुनः स्वागत छ श्रोताबिन एसपिएस रेडियोको नेपाली कार्यक्रममा. म तपाईँको साथमा छु कृष्ण पोखरेल. र आज बिहिबारको दिन सिडनीबाट प्रत्यक्ष रूपमा हाम्रो कार्यक्रम सुनिरहनु भएको छ. कार्यक्रमका विषयमा केही सल्लाह सुझाव छन् भने चाहिँ कृपया हामीलाई सम्पर्क गर्न नबिर्सनुहोला. हाम्रो एसएमएस गर्ने नम्बर रहेको छ 0429996263 0429996263. कार्यक्रमका बारेमा सल्लाह सुझाव र गुनासाहरू छन् भने चाहिँ कृपया हामीलाई एसएमएस गर्नुहोला. यसबाहेक हाम्रो वेबसाइट www.sbs.com.au/nepalima गई पछिल्ला अस्ट्रेलियाली समाचार फिचर र विभिन्न पोडकास्ट श्रृङ्खलाहरू सुन्न सक्नुहुन्छ. एसबिएस नेपालीले निर्माण गरेको म माने आमाको नयाँ पोडकास्ट श्रृङ्खला पनि हाम्रो वेबसाइटमा उपलब्ध छ, सुन्न नभुल्नुहोला. यति भन्दै अब भने लागौँ युक्रेनको विषयतर्फ. फेब्रुअरीको अन्तिम हप्तामा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यस द्वन्द्वको असर त्यहाँ रहेका नेपालीहरूमाथि पनि परेको छ. 300 बढी नेपालीहरूले युक्रेन छाडिसकेका छन् भने अझै सयौँ युक्रेनमै रहेको अनुमान गरिँदैछ. यसै सन्दर्भमा सेवा भट्टराईले युक्रेन र पोल्यान्डको सिमानामा फँसेका सुदीप गुरुङ, गैर आवासीय नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरिबहादुर मल्ल र युक्रेनबाट बाहिर निस्कने नेपालीहरूका लागि स्लोभाकियामा उद्धार केन्द्र सञ्चालन गरिरहेका जयप्रसाद शिवाकोटीसँग कुराकानी गरेकी छिन्. सबैभन्दा पहिला सुदीप गुरुङसँग गरिएको कुराकानी सुनौ.
वार हुन थालेपछि तपाईँ कहाँ हुनुहुन्थ्यो अनि कसरी निस्किन लाग्नु भएको थियो?
मेरो रुममै थियो बिहान, लगभग करिब बिहानको 5:30 बजीतिर चाहिँ त्यो हल्का अब एयरबम्बहरू झारेको भन्ने कुरो हामी सुन्यौँ. एक दुईचोटि ब्लास्टको पनि आवाज सुन्यौँ अनि त्यसपछि हामी लगभग साथीहरू सबै सल्लाह गरेर अब चाहिँ निस्किनुपर्छ भनेर हामी त्यसको 1-1.5 घन्टा पछि हामी सबै तयारी अवस्थामा हामी हिँड्यौँ. त्यहाँबाट बसहरू ट्रेनहरू त्यस्तो केही पनि पाइएन. 25-30 किलोमिटर चाहिँ हामी त्यत्तिकै वाकिङ नै गऱ्यौँ सबै हिँडेर, अनि पछि बिचमा ट्याक्सी फेरि अनि बस अनि मेट्रो यसै गरेर अनि बल्ल बल्ल बोर्डरसम्म आइपुग्यौँ हामी.
अनि पोल्यान्डसम्म आउनु चाहिँ कति टाइम लाग्यो?
सुरुमा हामीलाई लबिभ भन्ने एउटा सिटी छ जुन चाहिँ पोल्यान्ड नजिकै छ, त्यो लबिभ भन्ने सिटीमा हामी आउनलाई चाहिँ 2 दिन लाग्यो. बोर्डरसम्म आउनलाई फेरि 1 दिन लाग्यो. पारी चाहिँ पोल्यान्ड, वारी चाहिँ युक्रेन भन्ने ठाउँ छौँ अहिले चाहिँ हामी.
अनि यहाँसम्म आउनु चाहिँ कसले हेल्प गर्यो तपाईँहरूलाई? एनआरएनहरूले हेल्प गरिराख्नु भएको थियो?
पहिला चाहिँ हामी आफै लोकेसन यताउता गर्दै ट्र्याक गर्दै हामी आफै आएको.
अहिले चाहिँ कता बसिराख्नु भएको छ भन्नाले कुनै रेस्क्यु सेन्टर छ कि अथवा आफै बस्नु भएको छ कि?
त्यो रेस्क्यु सेन्टर केही छैन. बोर्डर इलाकामा आएको चाहिँ मेरो चाहिँ 6 दिन भयो. मलाई एउटा साथी छन् यहाँ आएर चाहिँ हामी यो बोर्डर कट्न सकेको छैनौँ. हाम्रो बोर्डर कट्ने प्रायोरिटी छ. नर्मली एज अ नर्मली सबै नेपालीहरू गइरहेको छन्, छिरिरहेकै छन्, हामीभन्दा अगाडि पनि छिरिरहेकै छन्, हाम्रो पछि गएको पनि कति छिरिरहेकै छ. तर हामी दुईजनालाई चाहिँ अहिले एकदम प्यानिक अवस्था परेको छ, एकदम चिन्ताजनक छ. हामी
किन सुधिरहने तपाईँहरूलाई किन क्रस गर्न नदिएको?
हामीलाई बार बार यस्तै यो मार्ने धम्की यताउति, अनि हामीलाई छेउछाउमा केही मेन्टालिटी प्रेसरहरू दिने, हामीलाई एकदम छलकपट गर्न खोज्ने, यस्तो टाइपको हामीलाई गरिरहेको छ.
कसले सुदीप जी?
तपाईँलाई अब कसले भनेर थाहा छैन. यो को सुनिल छ, यो स्ट्रेन्जरहरू नै हो, को हो के हो, हामीलाई केही पनि चिनेको छैनौँ हामीले पनि. यसरी यो मेरो अनुहार हेर, रिमेम्बर मी, होइन, आजको 7-8 बजी चाहिँ तपाईँ सरप्राइज हुन्छ भनेर भन्न थाल्यो. कोहीले हात यता लैजान्छ, कोहीले यता कोट्याउँछ, कोहीले आफै मेरो हात समातेर खोलीतिर हालिदिनु खोज्छ.
तपाईँलाई चाहिँ लाइन बस्नै गाह्रो भइरहेछ भन्नुभयो है?
यो लाइन बस्नु भने कि हामी यो मृत्युसँग हिँड्दै हिँड्यौँ म्यान. अब सबैले भन्छ 6 दिन भइसक्यो, 5 दिन भइसक्यो, तिमीहरू किन अहिलेसम्म छिरेको छैन? यो लाइन बसियो, बसेपछि पछाडि झपक्क 5-6 जनाले घेरिदिएको हुन्छ, अगाडि 5-6 जनाले घेरिदिएको हुन्छ, छेउ राइट साइडमा लेफ्ट साइडमा 5-6 जनाले घेरिदिएको हुन्छ. अनि कता के गर्ने, एउटाले के गरिरहेको हुन्छ.
अहिले कहाँ बसिराख्नु भएको छ तपाईँ?
ठिकै बाटो.
अनि तपाईँको खर्च पर्छ खाने ओर्ने?
एउटा बर्गरको लागि 1-1.5 घन्टा समय कुरेर त्यो टाइम पाइन्छ. पानी भनेर यहाँ किनेर पनि पाइँदैन.
आक्रमण ठ्याक्क सुरु भएपछि चाहिँ अब तपाईँहरूको अवस्था कस्तो थियो सुदीपजी?
त्रसित, एकदम त्रसित म्याम. अब आक्रमण सुरु भएको त अब 1-2 चोटि विस्फोट भएको त हामी त रुममै छौँ. अझै क्रिटिकल अवस्था भयो, अलि जामला के भन्नु भन्दै हुनुहुन्थ्यो सबैले.
अनि तपाईँहरूको 3 दिनको यात्रामा चाहिँ कस्तो थियो त्यो आक्रमणहरू? कतिको भइरहेको थियो? तपाईँहरूले पब्लिक ट्रान्सपोर्ट कतिको पाइराख्नु भएको थियो? अनि खाने ठाउँहरू कुराहरू कतिको पाउनु भएको थियो?
पब्लिक ट्रान्सपोर्ट हामीले पाएकै थिएनौँ. हामी लगभग तिसदेखि 35 किलोमिटर जति हिँड्यौँ, बल्ल बल्ल कसै कसैलाई ट्याक्सी रोकिदिने अनि एउटा सिटीमा गएर छोडिदिने त्यस्तो टाइपको, अलिअलि पैसा तिरेर अनि जीवन र मृत्युसँग खेलेर हिँडेको अवस्था भनेको चाहिँ अहिले हो कि, त्यो कन्डिसन त केही पनि होइन।
तपाईँ अब पोल्यान्ड गएर चाहिँ के गर्न चाहनुहुन्छ?
फर्स्ट अफ अल त अब म यहाँबाट अब अहिले त म जानै सक्दिनँ।
भनेपछि तपाईँको अप्सनहरू नै के छ त अब?
हाम्रो अप्सन भनेको म्याम केही पनि छैन। अब हाम्रो अप्सन हामी जति पनि लाइन बस्यौँ है, जेन्युन तरिकाले अगाडि पुग्यौँ, हामीलाई पुलिसले सिधै समातेर ल्याइदिन्छ, तपाईँले भिड गरिस् भन्छ, कसरी हार्यो हामीलाई।
तपाईँ अर्को अर्को बोर्डर जानलाई चाहिँ निकै टाढा छ हो सुधीर जी?
नै 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 धेरै पनि छैन, 100 मिटर जम्मा
होइन। अर्को कुनै पोइन्ट भनेको मैले,
यहाँबाट 3-4 किलोमिटर जति फर्केर जानुपर्छ त्यहाँ मेट्रो समाधानलाई, त्यो निगरानीमा छ नि हामी, त्यो ठाउँ भनेकै 100-150 मिटरसम्म हामी हिँड्न सक्छौँ
त्यहाँभन्दा।
त्यो कहिले काहीँ आधी घन्टा कहिले 1 घन्टा जस्तो म चाहिँ अनलाइन भेटिरहेको हुन्छु, ए छेउछाउमा यो मनी एक्सचेन्जर छ एउटा, त्यसले मात्रै गरिदिन्छ, अरू त कसैले प्रायः चाहिँ कसैले पनि गरिदिने हो।
तपाईँले नेपाल सरकारले चाहिँ के सहयोग गर्नुभएको छ?
अहिले यो वार जोन हो कि, उहाँहरू यो युक्रेनमा आउनु पाउनुहुन्न जो अब हामीलाई रेस्क्यु गर्न चाहनुहुन्छ। अब यहाँ त हामी के भन्ने, हरेक दिन हरेक रात हरेक मिनट हरेक सेकेन्ड हामी त यहाँ त एकदम आत्तिएर पुरै कामेर बस्नु परेको छ। अब के भन्नु, अब हाम्रो कन्डिसन यस्तो थियो भन्दा भन्दा पनि गर्न नसक्ने भनेको त अब के भन्ने, हाम्रै गभर्मेन्ट कमजोरी हो।
यो थियो सुदीप गुरुङसँग गरिएको कुराकानी, र अब गैर आवासीय नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरिबहादुर मल्लसँग गरिएको यो कुराकानी सुनाऊ।
नेपालीहरू निस्किसके भन्नुभयो हो तपाईँले?
लगभग 85% निस्किसकेका छन्। कस्तो छ भने यहाँ रेगुलर जो बसिरहेको थियौँ हामी 35-40 जना, मैले थाहा पाए अनुसार कोही पनि निस्केको छैन। अनि कतिपयको के छ भने व्यवसाय छ, अब मेरो जस्तो व्यवसाय छ, यताउति छ, अब चोरी होला, डर होला, लुटलान भन्ने डरहरू आउँछ, धेरैहरू निस्केको छैनन् त्यो कारणले गर्दा। तर जो हाम्रो युक्रेनमा आएर ट्रान्जिटहरू थियो नि, भाइहरू बहिनीहरू पश्चिम युरोपतिर जान भनेर आउने बेला नि त्यही नै मन चाहेको थियो, तिनीहरूलाई त अहिले अब ओपन गर्यो सबै बोर्डरहरू, पोल्यान्ड, स्लोभेनिया, हङ्गेरी, रोमेनियाहरू बोर्डर ओपन गरिरहेको छ। त्यो बोर्डर खोल्न चाहन सजिलो हुन्छ, सबै साथीभाइहरू त्यसलाई छिरिरहेको छन् भाइ बहिनीहरू।
अनि जो युक्रेनमै हुनुहुन्छ तपाईँहरू जस्तो, उहाँहरूको चाहिँ के अवस्था छ हरिजी?
अनि कसैलाई त्यस्तो भएको छैन दुर्घटनाहरू, होइन नराम्रो कुरा भएको छैन, अब डर त सबलाई छ।
अनि नेपाल सरकारले चाहिँ के हेल्प गरिरहेको छ नेपालीहरूलाई?
यो चाहिने जर्मनको महामन्त्री राजदूतजी हुनुहुन्छ, फार्कन सर, उहाँसँग रेगुलर हाम्रो सम्पर्कमा हुनुहुन्छ यो 7-8 दिन भयो। यो हाम्रो बोर्डरको एनआरए साथीहरू हुन्छ, रोमेनिया, स्लोभेकिया, स्लोभेनिया, पोल्यान्ड, जर्मनको पनि, चेक रिपब्लिकको, हङ्गेरीको, हाम्रो एउटा ग्रुप बनाएको र त्यो हाम्रो सदा टेबलटक भइराखेको छ।
जर्मनीबाट के नेपाल फर्काउने प्लान छ हो?
रेलमा जो स्टुडेन्ट हुन्छ उनीहरू चाहिँ रेलमा उनीहरू फर्किरहेको थियो, नेपाली फर्किरहेको थियो, युक्रेनलाई ट्रान्जिट बनाएर त्यो वेस्ट युरोप छिर्नेहरू थिए उनीहरू रेलमा भन्ने स्टुडेन्ट होइन, उनीहरू खालि उनीहरूलाई उनीहरूको ब्रोकरहरूले उनीहरूलाई यहाँ ल्याएर 3 महिना 6 महिना 1 सालको ट्युसन फिस दिन्छ युनिभर्सिटीहरूमा, त्यो बापत उनीहरूले त्यो जस्तो जति तिरेको छ त्यो लिगली यहाँ बस्न पाउँछ। त्यो पिरियडमा उनीहरूले यहाँबाट उनीहरूलाई कसरी पठाउने, अब बाई जङ्गलको बाटो पठाउने कि डम्पिङ गरेर पठाउने कि कसैलाई भिजा मिलाएर पठाउने कि, अब तिनीहरूले त्यो व्यवसाय गरेर आएको उनीहरूको आफ्नो हो, कतिपय जान्छन् पनि, कतिपय फर्किन्छन्, कतिपय हिँडेर बस्छन्।
अहिले ट्रेनहरू बसहरू त्यस्तो चलिरहेको छैन?
ट्रेनहरू चलिरहेको छ, बसहरू चलिरहेको छन्, गाडीहरू चलिरहेकै छन्।
अनि पसलहरू
त्यस्तो त्रास छैन, पसलहरू पनि खुलै छ।
अनि आक्रमणहरू कतिको भइरहेछ?
आक्रमण त कति हुन्छ, कति हरेक ठाउँमा भइरहेछ।
उहाँहरूदेखि गएर आवश्यक नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरिबहादुर मल्ल। अब भने युक्रेनबाट बाहिर निस्कने नेपालीहरूका लागि स्लोभाकियामा उद्धार केन्द्र सञ्चालन गरिरहेका जयप्रसाद शिवाकोटीसँगको यो कुराकानी।
युक्रेन क्राइसिस सुरु भएपछि चाहिँ के भयो अनि तपाईँले के गर्नुभयो?
नेपालबाट एक दुईवटा फोन आयो, के गर्ने, तपाईँको नजिकै बर्डर छ के छ कस्तो छ भनेर एकदमै अतालिएको आर्किएको तरिकाले। अनि कतिजना चाहिँ युक्रेनमा पहिला प्र्याक्टिस गरेर फर्केर जानुभएको डर, त्यो पनि उहाँहरूको साथी अबर परेको कुरा त्यसरी फोन गर्नुभयो पछाडि, एक त स्लोभाकियामा नेपालीहरू कम छौँ, मेरो फ्यामिली र अरू 2-3 जना साथीहरू मात्रै हुनुहुन्छ, कसो गर्ने, यसलाई टिम वर्कमा लगिहाल्नुपर्छ भनेर तुरुन्तै मैले हाम्रो महामहिमज्यूसँग सरसल्लाह गरेँ। अनि त्यस पछाडि हुन्छ जहिले तपाईँले वरिपरिको साथीहरूलाई कनेक्ट गर्नुहोस् भनेर, अनि हामी त्यति बेला 8 जनाले एउटा मिटिङ गऱ्यौँ। चाहिँ बद्रीजी हुनुहुन्थ्यो एनआरएनएबाट उपाध्यक्ष, नेपाल सरकारबाट हाम्रो महा रुसियामा एनजिओ हुनुहुन्थ्यो र युक्रेनको पेरिफेरीको राज्यहरू छन् त्यहाँबाट एक एकजना प्रतिनिधि हुनुहुन्छ। प्रतिबद्धता नै जनायौँ कि भोलि जस्तो सुकै परिस्थिति आयो भने पनि हामी चाहिँ त्यसमा एकदमै भिड्ने, हामी एकदमै कनेक्सनमा रहेको त्यो क्षणदेखि हामीले आफ्नो आफ्नो काम छोड्यौँ र हामी यतातिर संलग्न भइहाल्यौँ।
अनि नेपालीहरू चाहिँ कसरी आउन थाल्नुभयो?
दूतावास र हामी मिलेर उहीँदेखि जो जहाँ हुनुहुन्छ त्यहाँदेखि कनेक्ट गर्न थाल्यौँ। हरिजीले पनि कोअपरेट गर्नुभयो र धेरैजनाको सम्पर्कहरू जुन चाहिँ इन्डिया जेलमा हुनुहुन्छ मतलब एकदमै नजिकै बम पड्किरहेको त्यहाँदेखि हामीले कनेक्सन गर्न थाल्यौँ, उहाँहरूलाई व्हाट्सएपमा जोड्न थाल्यौँ। सबैजनाले यो ग्रुपमा सेयर गरेर यहाँ यो हुन्छ यहाँ यो हुन्छ एकदमै सेयर गर्दै यस्तो यस्तो फिल गराइरहेको थियौँ हामीले तपाईँसँगै हिँडिरहेको थियौँ है हामीले भनेर त्यस्तो फिल गराउँदै हामीले बोर्डरसम्म ल्याउने। तर सुरुवातीतिर चाहिँ यहाँको नन गभर्मेन्ट अर्गनाइजेसनहरू जुनसुकै संस्था चाहिँ म पहिलेदेखि उहाँहरूसँग कति धेरै कुराहरूमा काम गरिसकेको थिएँ, उहाँहरूले बोर्डरमा एकदमै राम्रो कोअपरेट गर्नुभयो। बोर्डरबाट पहिलो चाहिँ हाम्रो तिनजना मान्छे क्रस गराइयो, तपाईँहरू के गर्नुहुन्छ भन्दाखेरि उहाँहरू स्टुडेन्ट हुनुहुन्थ्यो हामी नेपाल फर्क्यौँ, यति आत्तिएको हुनुहुन्थ्यो तपाईँको त्यो रेड क्रस सेल्टरभित्र बसेर त्यो भित्रबाट बाहिरै ननिक्लिने क्या एकजना त एकदमै सुरक्षित मान्नुहोस् भनेर उहाँलाई त्यो गराएर हङ्गेरीको बुदापेस्ट त्यहाँको साथी सुरेन्द्रजीसँग कोअपरेट गरेर सुरेन्द्रजीले आफ्नै उहाँहरूलाई पिकअप गरेर उहाँले आफ्नै घरमा राख्नुभयो लगेर। फेरि एकजना चाहिँ पोर्चुगल जानुभयो फ्लाइटमा, दुईजना चाहिँ हिजो नेपाल फर्किसक्नु भयो।
तपाईँले आफ्नो रेस्टुरेन्टलाई पनि रेस्क्यु सेन्टर जस्तो बनाउनु भएको छ, त्यो चाहिँ कसरी भयो?
पछिल्लो चाहिँ अरू आठजनाको ग्रुप हुनुहुन्थ्यो सर हामी यहाँ आइपुग्यौँ भन्नुभयो, कहाँनिर हुन्छ लोकेसन सेयर गर्नु भनेर म तुरुन्तै त्यहाँ गएँ। युट्युबबाट आउनुभएको यति हतार थियो उहाँहरूलाई भेट्दाखेरि म आफै छक्क परेँ, यहाँ नेपाली कोही हुनुहुन्छ कि भनेर भनेर नेपाली टाइप गरेको यहाँ नेपाल रेस्टुरेन्ट देखाएको गएको त्यहाँ कोही पनि हुनुहुँदो रहेछ बिहानै भएर होला भन्नुभयो। अनि त्यस पछाडि मैले के विचार गरेँ यहीँबाट मैले उहाँहरूलाई सहयोग गर्ने र नेपाल रेस्टुरेन्टलाई रेस्क्यु सेन्टर बनाउने आउनलाई एकदम सजिलो हुन्छ, कतै लिन गइरहनु पर्ने
आउनेलाई
मेरै आफ्नै हो सबै सामानहरू हटायो तुरुन्तैको तुरुन्तै तपाईँले रेस्क्यु सेन्टर बनाएर त्यहाँभित्र गरियो। अन्य सानो ठाउँमा अब तिल सो भएपछि गर्न सकिन्छ भनेर हिजो आएको राति 18 जनालाई सुताएर अहिले
अहिलेको करेन्ट स्थिति चाहिँ के छ त जयजी?
आउने क्रम एकदम जारी छ।
रेस्क्यु सेन्टरमा कतिजना हुनुहुन्छ?
रेस्टुरेन्टलाई रेस्क्यु सेन्टर बनाएर त्यहाँ आएर उहाँहरू एकदम फ्रेस भइसकेको छ, चाहिँ हामी त्यस पछाडिको अकोमोडेसनहरू हाम्रो एकदमै राम्रो फ्ल्याटहरू छ एकदम राम्रो तरिकाले म्यानेज गर्छु मैले त्यसमा लान्छु अनि त्यहाँ गएर उहाँहरू एकदमै अझै फ्रेस भएर सिङ्गल बेडमा मजाले सुत्नुहुन्छ आराम गर्नुहुन्छ, उहाँहरूले आफै तय गर्नुहुन्छ त्यस पछाडिको डेस्टिनेसन कहाँ जाने भनेर। नेपाल फर्किनेलाई हामी सहयोग गरिरहेका छौँ टिकटहरू गरेर आइएमसँग मिलेर अरू यतै रहने मान्छेहरूलाई पनि के गर्ने भनेर उहाँहरूलाई डिसिजन आफूले हातको डिसाइड गर्नुहुन्छ अनि त्यस पछाडि जानुहुन्छ।
अहिले कतिजना हुनुहुन्छ तपाईँको रेस्क्यु सेन्टरमा जयजी?
18 जना हुनुहुन्छ, अकोमोडेसनमा पर्खाएको 10 जना हुनुहुन्छ भनेपछि 28 जना।
तपाईँले अहिलेसम्म चाहिँ कतिलाई हेल्प गरिसक्नुभयो?
सङ्ख्या नबताउँ, त्यसै इन्टरभ्यू दिने उद्देश्य यति मात्रै हो कि उताबाट आउँदै गरेका मान्छेलाई मेरो अनुभव बताएर आउनलाई यहाँ आउनलाई इन्करेज गर्ने अनि त्यो समाचार सुनेर नेपालमा उहाँहरूको फ्यामिलीहरू सान्त्वना जस्तै यति मात्रै हो।
युक्रेनमा चाहिँ अझै 500 जना छन् भन्नुभएको तपाईँले?
जम्मा हामीले एजम्सन गरेको चाहिँ 400 जना हो पहिला, अहिले जुन आउँदै हुनुहुन्छ उहाँहरूको अनुमानमा अझै पनि त्यहाँ 400-500 जना मान्छेहरू छन्। अरू बोर्डरमा गएर पनि अड्किनु भएको छ भने समाचारहरू हेरेर प्लिज त्यसको भाषातिर त्यहाँबाट डाइभर्ट हुनु उनीहरूलाई होइन एकदमै सजिलो छ। अप्ठ्यारो यसरी गऱ्यो भने त्यहाँ मेरो पहुँच पुगिहाल्छ, यहाँ आइसके पछाडि केही डराउनु पर्दैन, मजाले बसेर इलामको एक कप चिया खाएपछि उहाँहरूको दिमाग यति मजाले चम्किन्छ अनि फाइनल डेस्टिनेसन पनि उहाँहरूले तय गर्न सक्नुहुन्छ।
उहाँ हुनुहुन्थ्यो युक्रेनबाट बाहिर निस्कने नेपालीहरूको लागि स्लोवाकियामा उद्धार केन्द्र सञ्चालन गरिरहनुभएका जयप्रसाद शिवाकोटीसँग गरिएको कुराकानी र सेवा भट्टराईले युक्रेन र पोल्यान्डको सिमानामा फँसेका सुदीप गुरुङ र गैरावासीय नेपाली सङ्घ युक्रेनका अध्यक्ष हरिबहादुर मल्ल र युक्रेनबाट बाहिर निस्कने नेपालीहरूलाई उद्धार केन्द्र सञ्चालन गरिएका जयप्रसाद शिवाकोटीसँग गरिएको यो कुराकानी पनि हाम्रो वेबसाइटमा केही बेरमा उपलब्ध हुनेछ, त्यसको लागि तपाईँले sbs.com.au/nepali जानुपर्नेछ। र युक्रेनकै प्रसङ्गमा चाहिँ अस्ट्रेलियाली कम्पनीहरूलाई आफ्नो सुरक्षा प्रणालीको समीक्षा र सुधार गर्न आग्रह गरिएको छ। युक्रेनमा भएको आक्रमणको सन्दर्भमा उक्त देशको समर्थनमा रहेकाहरू विरुद्ध साइबर आक्रमण गरिने जोखिम रहेको छ। त्यस्तै उता युक्रेनका 100 कम्प्युटरहरूमा त्यस्ता विनाशकारी सफ्टवेयर भेटिएपछि अस्ट्रेलियामा यस्तो चेतावनी दिइएको हो। यस विषयमा सहकर्मी दिन्ता रिजाल्भ तयार पारेको यो रिपोर्ट सुनाऊ।
युद्धको नयाँ हतियारको रूपमा हालमा साइबर आक्रमण पनि एक रहेको छ र अस्ट्रेलियाली कम्पनीहरूलाई यसबाट सुरक्षित रहन प्रधानमन्त्री स्कट मोरिसनले चेतावनी दिएका छन्। अस्ट्रेलियाको साइबर सुरक्षा सम्बन्धी संस्था अस्ट्रेलियन साइबर सिक्योरिटी सेन्टरले कम्पनीहरूलाई तुरुन्तै एक नयाँ साइबर सुरक्षा प्रणाली अपनाउन आग्रह गरेको छ। अस्ट्रेलियाले रूसमाथि जारी गरेका प्रतिबन्धहरूको जवाब स्वरूप रूसले साइबर आक्रमण गर्न सक्ने जोखिम भएको हुनाले यस्तो आग्रह गरिएको प्रधानमन्त्री मोरिसनले बताए।
We cannot go into too much detail about all those sorts of issues and the other supports we're providing to NATO and our partners in their efforts in supporting Ukraine, but you can rest assured that we are working very closely with those partners and allies to support them in their time of need. We have people embedded in a range of different roles and they are doing an excellent job. We still have not had any confirmed reports of cyber attacks here into Australia, but at the same time we advise everyone to remain on high alert.
पछिल्ला केही दिनमा युक्रेनको सरकार, वैदेशिक मन्त्रालय र राज्य सुरक्षा सेवाहरू यस्तै साइबर आक्रमणको शिकार भएका थिए। एडम मायर्स यस्ता समस्याको निगरानी र विश्लेषण गर्ने संस्था क्राउड स्ट्राइकमा इन्टेलिजेन्सका उपाध्यक्ष हुन्।
Or some other system. So they can be used to basically dump traffic at a target environment so that legitimate requests can't get through. They look for things that can be used to slow down the service. And whether that be a web server or something else, they'll make a series of requests that will consume a lot of resources on that system, slow it down, which means that legitimate users can't get access to those services.
साइबर सुरक्षाका अनुसन्धानकर्ताहरू भन्छन् कि यस्तो साइबर आक्रमण युक्रेनमा मात्र होइन छिमेकी राष्ट्र लात्विया र लिथुआनियामा पनि भएका थिए। साइबर आक्रमणहरू सन् 2014 भन्दा अघिदेखि नै रूसले युक्रेनमाथि प्रयोग गर्ने प्रमुख औजार बन्दै आएको छ। त्यसबेला क्रेमलिन र क्रिमिया एक भएपछि ह्याकरहरूले निर्वाचनमा बाधा पुर्याउन खोजेका थिए। सन् 2007 एस्टोनियामा र सन् 2008 जोर्जियामा पनि यो प्रयोग गरिएको थियो। हाल युक्रेनमा भएको साइबर आक्रमणमा प्रयोग गरिएको सफ्टवेयर पहिला कहिल्यै पनि नदेखिएको अनुसन्धानकर्ताहरू बताउँछन् र यसले कतिवटा सुरक्षा प्रणालीलाई प्रभाव पारेको छ भन्ने पनि अहिले स्पष्ट भइसकेको छैन। लात्विया र लिथुआनियाका सरकारी कार्यालयमा र युक्रेनको एउटा वित्तीय संस्थामा भने यसको पुष्टि भएको थियो। उता रूसले यो आरोपलाई अस्वीकार गरेको छ। मायर्स भन्छन् कि यो सैन्य उपकरण प्रयोग गरी आक्रमण गर्नु अघिको रणनीति हो।
You know, oftentimes there'll be an aerial bombardment before ground troops go in, and think of cyber as being one of the things that can occur before that aerial bombardment in order to try to deny, degrade and disrupt some of the systems that the people of Ukraine, the government of Ukraine are reliant on. There have been a series of these types of activities over the last 9 years, and this has been a component, I think, of how the Russians have been trying to soften up Ukraine and also try to figure out where they could cause the most damage in the case of armed conflict, which is what we're looking at today.
अस्ट्रेलियाको साइबर सेक्युरिटी सेन्टरले युक्रेनमाथि भएका आक्रमणले अस्ट्रेलियालाई पनि असर पार्न सक्ने चेतावनी जारी गर्दै अवरोध र असामान्य साइबर क्रियाकलाप हुन सक्ने बताएको छ। हार्वर्ड केनेडी स्कुलका बेलफोर सेन्टर फर साइन्स एन्ड इन्टरनेसनल अफेयर्सको साइबर प्रोजेक्टकी निर्देशक लरेन जाबेरिक भन्छन् कि युक्रेनको प्राविधिक क्षमता राम्रो भएको हुनाले यस किसिमको आक्रमणको लागि तयार हुन सक्छन्। तर यस हानिकारक सफ्टवेयरको पूर्ण प्रभाव कस्तो हुन्छ भने अहिले भन्न नसकिने उनले बताइन्।
I'm watching this particular malware. I want to see where it goes, what it does, if it does spread, or if it does stay relatively localized, relatively targeted. I'm looking to see what happens across the world with our allies, you know, especially after foreign policy action. So a lot can play out in the next couple of days, next couple of weeks. So I think we should be prepared. We need to, you know, even at the individual level, be prepared to take steps to protect ourselves in the cyber realm on our digital devices in that space.
र श्रोताबिन्द युक्रेनमा आक्रमण भइरहेका बेला अस्ट्रेलियाली कम्पनीहरूलाई पनि आफ्नो सुरक्षा प्रणालीको समीक्षा गर्न र सुधार गर्नको लागि आग्रह भएको छ र युक्रेनमा भएको आक्रमणको सन्दर्भमा उक्त देशको समर्थनमा रहेकाहरू विरुद्ध साइबर आक्रमण गरिने जोखिम पनि बढिरहेको छ। त्यस्तै उता युक्रेनका सयौँवटा कम्प्युटरहरूमा त्यस्ता विनाशकारी सफ्टवेयर भेटिएपछि अस्ट्रेलियाले पनि थप सतर्कता अप्नाउनु जरुरी रहेको बताइँदै आएको छ र सहकर्मी दिनिता रिसालद्वारा तयार पारिएको यो रिपोर्ट पनि हाम्रो वेबसाइटमा उपलब्ध छ www.sbs.com.au/नेपालीमा त्यसका लागि जानुपर्ने हुन्छ। र कार्यक्रमलाई भर्खरै मात्र सुन्न सुरु गर्नुभएको हो भने अलिकति कार्यक्रमको बारेमा बताइहाल्छु। सिडनीको समयअनुसार प्रत्येक बिहिबार आइतबारका दिन दिउँसो 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने यस कार्यक्रमलाई तपाईँको रेडियोमा सिडनीमा भए 97.7 मेगाहर्ज र मेलबोर्नमा भए 93.1 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका अलावा विभिन्न राज्यमा एफएम र एएम मार्फत पनि कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। यसका अलावा एसपिएसको एप छ, यो एप र वेबसाइटको मार्फत भने तपाईँले कार्यक्रमलाई विश्वभर सुन्न सक्नुहुन्छ। यसका अलावा एएम सर्भिसेस मार्फत सिडनीमा 1107 र मेलबोर्नमा 1227मा पनि हामी उपलब्ध छौँ। राष्ट्रिय रेडियो सञ्जालमा भने एडिलेड, पाथर्स्ट, ब्रिस्बेन, क्यानबेरा, डार्विन, हार्वर्ड, होबर्ट, न्युकासल र पर्थ, वागाउगा, उल्लङ्घन जस्ता ठाउँमा पनि हाम्रो कार्यक्रमलाई सुन्न सकिन्छ। र त्यसै गरी ताजा समाचार र फिचरहरूका लागि भने हाम्रो वेबसाइटमा तपाईँहरू जानुपर्ने हुन्छ। त्यसै गरी कार्यक्रमका बारेमा केही सल्लाह सुझाव छन् र हाम्रो वेबसाइटका बारेमा पनि केही सल्लाहहरू छन् भने चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। एसएमएस गर्ने नम्बर चाहिँ हाम्रो 0429996263 रहेको छ भने वेबसाइट मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यसका अलावा हाम्रो फेसबुक पेज पनि रहेको छ एसपिएस नेपालीको नाममा। यसमा गएर लाइक र सब्सक्राइब गर्नुभयो भने हाम्रा पछिल्ला समाचारहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। श्रोताबिन्द, यति भन्दा भन्दै अहिलेलाई भने कार्यक्रममा अन्तिम ब्रेकको पालो आएको छ। ब्रेक पछाडि हामीसँग एउटा मिठो गीत बाँकी छ, कार्यक्रम सुन्दै गर्नुहोला। र पुनः स्वागत छ यो अन्तिम ब्रेकपछि। दर्शकबिन्द, श्रोताबिन्द एसबिएस रेडियोको नेपाली कार्यक्रममा हुनुहुन्छ र तपाईँको साथमा छु म कृष्ण पोखरेल। र श्रोता चाहिँ आज बिहिबारको दिन सिडनीबाट प्रत्यक्ष रूपमा हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ र यस कार्यक्रमलाई रेडियोको साथै एसबिएसको रेडियो एप मार्फत तपाईँको स्मार्टफोन र हाम्रो वेबसाइट जुन रहेको छ www.sbs.com.au/नेपाली मार्फत पनि संसारभर नै यो कार्यक्रम प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। र कार्यक्रमका बारेमा सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने चाहिँ हामीलाई कृपया सम्पर्क गर्नुहोला। त्यसको लागि हाम्रो नम्बर रहेको छ, एसएमएस गर्ने नम्बर रहेको छ 0429996263 र यसबाहेक पनि हामीलाई वेबसाइटबाटै पनि सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइटमा उपलब्ध सामग्रीहरू तपाईँहरूलाई कस्तो लाग्छ यसको बारेमा तपाईँहरूले हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ। र कार्यक्रमको अन्तिममा आइपुग्दै गर्दाखेरि आज तपाईँहरूलाई एउटा निकै मिठो गीत राख्ने प्रयास गरेका छौँ। प्रिजे श्रेष्ठ र वर्षा कर्मचारीको ओ मैचा भिन्ने गीत तपाईँहरूले पनि सुन्नुभएको छ होला, निकै नै चर्चित गीत हो। यो गीत राखेर यहाँ कार्यक्रमबाट एकैछिनमा बिदा माग्नेछौँ। त्योभन्दा अगाडि चाहिँ नि आज जुन समाचारहरू तपाईँले हाम्रो कार्यक्रममा सुन्नुभयो ती समाचारहरूका बारेमा अथवा जुन सामग्रीहरू प्रस्तुत भएका छन् त्यसका बारेमा केही सल्लाह सुझाव छन् भने चाहिँ हामीलाई प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। र कार्यक्रमको अन्त्यमा यो गीत राख्नुभन्दा अगाडि आजका मुख्य समाचार एकचोटि म यहाँहरू माझ राख्न चाहन्छु। न्यू साउथ वेल्सका करिब 5 लाख मानिसलाई बाढीको जोखिम रहेको भन्दै सतर्क रहन या त सुरक्षित स्थानमा सर्नका लागि सरकारले चेतावनी जारी गरेको छ। क्रेमलिन र युक्रेन बीचको शान्तिवार्ताको दोस्रो दिन रुसी हवाई आक्रमण जारी नै छ र राष्ट्रसङ्घमा युक्रेनको पक्षमा मतदान गर्नुअघि नेपालका प्रधानमन्त्री र अमेरिकी विदेश मन्त्री बीच टेलिफोन संवाद भएको छ। हेडलाइनहरूका सँगै अब कार्यक्रममा साङ्गीतिक प्रस्तुति छोड्दै यहाँहरूबाट बिदा माग्छु। न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा हुनुहुन्छ भने चाहिँ आफू र आफ्नाहरूको सुरक्षामा ध्यान दिनुहोला र यहाँहरूको आगामी दिन शुभ रहोस् या भनौँ आजको दिन पनि शुभ रहोस्। र अन्तिममा यो साङ्गीतिक प्रस्तुति ब्रजेश श्रेष्ठ र वर्षा कर्मचारीको ओ मैचा राख्दै आजको कार्यक्रमबाट बिदा माग्छु। यहाँहरूको दिन शुभ रहोस्। नमस्ते।
मेरा बाहर बोकी रखी था।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।